अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँकेका स्थानीय तहले शैक्षिक सुधारका लागि रणनीति बनाउँदै बालबालिका विद्यालय नपठाए अभिभावकलाई कारवाही गरिने।
बाँकेमा बाढीबाट हुने क्षति कम गर्न न्यूनीकरण योजना बनाइँदै खाद्य सुरक्षाका लागि स्थानीय कानुनको आवश्यकता रहेको नेपालगञ्जमा जोड।
बर्दियाका थारू बस्तीमा घरमै पुगेर सिकल सेल परीक्षण गरिँदै बर्दियाको दक्षिण भारत तर्फको दर्जनौ सीमा स्तम्भ बेपत्ता।
र नेपालगञ्ज क्रिकेट कपको उपाधि दङ्गाली गोर्खाजले हात पार्यो, जाजरकोटमा 18 विद्यालय मर्ज।
नया सुट जुत्ता ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बाँकेका स्थानीय तहहरूले शैक्षिक सुधारका लागि विभिन्न रणनीतिहरू बनाउँदैछन् भने बालबालिका विद्यालय नपठाए अभिभावकलाई कारवाही गरिनेसम्मको रणनीति अघि सारेका छन्। बाँकीका स्थानीय तहले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गर्न र विद्यालयमा टिकाइ राख्न हदैसम्म कठोर हुने जनाएका छन्। विद्यालय जाने उमेर समूहका धेरै बालबालिका बाहिरै रहेको तथ्य सार्वजनिक भएपछि स्थानीय सरकारले कठोर रणनीति अवलम्बन गर्ने घोषणा गरेका हुन्। विद्यार्थीलाई गुणस्तरीय शिक्षा नदिए शिक्षकको तलब भत्ता र अन्य सुविधा रोक्ने चेतावनी दिएको नरायणपुर गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई कुनै पनि सरकारी सुविधा नदिने घोषणा गरेको छ। यस्तै डुणवा गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न विद्यालय र अभिभावक बीचको सम्बन्ध सुधारको रणनीति बनाएको छ। गाउँपालिकामा भएका बाल विकास केन्द्रमा अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाएर सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने नीति अगाडि सारेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो। राप्ती सुनारी गाउँपालिकाले सामुदायिक विद्यालयलाई कक्षा 8 निशुल्क भर्ना निशुल्क लिन निर्देशन दिएको छ। कुनै पनि बाहनामा कक्षा 8 विद्यार्थीहरूबाट शुल्क नलिन निर्देशनात्मक परिपत्र गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताउनु भएको छ। यस्तै भर्ना अभियान थालिएको एक साता बिते पनि नेपालगञ्ज उपमहानगरपालिकाले शैक्षिक सुधारका लागि रणनीति बनाउनेमा व्यस्त छ। शिक्षा रणनीति तयार भएपछि भए पनि थप प्रभावकारी बनाउन छलफल भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बताउनुभयो। विश्वराज पसलडङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
उता कोहलपुर नगरभित्रको शिक्षा सुधारको पहल थालिएको छ। नगर शिक्षा समितिले संस्थागत सुधारका लागि विभिन्न पहलहरू थालेको हो। ससाना कामदेखि ठुला ठुला सुधारका प्रयास थालेका छौँ। नगर शिक्षा अधिकारी मनप्रसाद रेग्मीले भन्नुभयो, बिस्तारै यसका प्रभावहरू देखा पर्नेछन्। कोहलपुर नगर शिक्षा अधिकारी रेग्मीका अनुसार सामुदायिक र संस्थागत विद्यालय बीचमा देखिएका विभेद समाप्त गर्न र पोसाक पुस्तकमा लगाइएको सिन्डिकेट समाप्त गर्न पनि आवश्यक निर्णय गर्ने कार्यान्वयनमा प्रभावकारी कदम चालिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
जाजरकोटका केही स्थानीय तहले शैक्षिक सुधारका लागि 18 विद्यालय मर्ज गरेका छन्। साथै अस्थायी अनुमति लिएर हचुवामा कक्षा सञ्चालन गरिरहेका 32 सामुदायिक विद्यालयको कक्षा कटौती गरेका छन्। भौगोलिक रूपमा नजिक तथा विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई मर्ज र दरबन्दी बिनै सञ्चालित विद्यालयको तहगत अनुमति खारेज गरिएको छ। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
साउन अन्तिम साता राप्ती नदीमा आएको बाढीले घर भत्किँदा बाँके राप्ती सुनारी गाउँपालिका 4 लालपुरमा एकै घरका 3 बालिकाको घरमा पुरिएर मृत्यु भयो। गाउँपालिका अन्तर्गत पर्ने अधिकांश वडाहरू बाढीबाट प्रभावित भए भने हजारौँ मानिस महिनौसम्म विस्थापित हुनु परेको थियो। विपद व्यवस्थापनको पूर्व तयारी नहुँदाको परिणामस्वरूप राप्ती सुनारी गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको हो। बर्खायाममा नआउँदै बाढीबाट क्षति न्यूनीकरण गर्न यसपटक भने गाउँपालिकाले पूर्व तयारी सुरु गरिसकेको छ। क्षति न्यूनीकरण गर्न गाउँपालिकाले विपद व्यवस्थापन योजना तर्जुमा गर्न थालेको हो। स्थानीय विपद व्यवस्थापन समितिमा आबद्ध पदाधिकारी, राजनीतिक दल, सरकारवाला लगायतले विपद व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछन्। उक्त योजनालाई गाउँपालिकाले कार्यान्वयनमा ल्याउनेछ। गाउँपालिकाका अध्यक्ष लाउराम थारूले राप्ती सुनारी गाउँपालिकामा सबैभन्दा ठूलो विपद भनेको हरेक वर्ष आउने राप्ती नदी र विभिन्न खोलाको बाढी नै भएको बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
बर्दियास्थित दक्षिण भारततर्फको सीमामा गाडिएका दर्जनौँ सीमा स्तम्भ हराएका छन्। लामो समयदेखि सीमा स्तम्भको मरम्मत सम्भार लगायत पुनर्निर्माण हुन नसक्दा मुख्य सहायक र साना सीमा स्तम्भ नभेटिएका हुन्। नेपाल भारत संयुक्त सीमा निरीक्षण टोलीले बर्दियाको सीमा क्षेत्रमा गरेको अनुगमन प्रतिवेदन अनुसार मुख्य सहायक र साना गरी 94 सीमा स्तम्भ फेला नपरेको प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। जसमा मुख्य 7, सहायक 9 र सानो 78 रहेका छन्। बर्दियाको 80 किलोमिटर खुल्ला सीमा क्षेत्रमा मुख्य 42, सहायक 68 र सानो 135 गरी कुल 245 सीमा स्तम्भ रहेका छन्। यादव आचार्यले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
खाद्य सुरक्षाका लागि स्थानीय कानुनको आवश्यकता औल्याइएको छ। हिजो जिल्ला समन्वय समितिले स्थानीय तहका पदाधिकारीहरूसँग गरेको खाद्य अधिकार सम्बन्धी अन्तर्क्रियामा सहभागीहरूले विद्यमान कानुनले खाद्य अधिकारको सुनिश्चितता गर्न नसक्ने भन्दै स्थानीय कानुनको आवश्यकता औल्याएका हुन्। हामीसँग न कानुन छ न कार्ययोजना नै छ, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भन्नुभयो। कानुन र कार्ययोजना बनाएर कार्यान्वयनका लागि स्रोत, साधन र जनशक्तिको व्यवस्थापन जरुरी छ। फियान नेपालसँगको समन्वयमा गरिएको कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरूले आम जनतालाई अपेक्षित परिणाम दिने कामका लागि जनशक्तिको अभाव औल्याए। दैनिक नेपालगञ्जमा खबर छ।
अघि पछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बार बर्दियाका थारू बस्तीमा यति बेला चिकित्सक र स्वास्थ्यकर्मीको चहल पहल बढेको छ। सीताकोट एप्रोन लगाएका मानिस घर घरै पुग्छन्। चिकित्सक टोली थारू समुदायमा व्यस्त जटिल रोग सिकल सेल एनिमिया परीक्षण र परामर्श गर्न घर घरमा पुगेको हो। सिकल सेलबाट नयाँ पुस्तालाई जोगाउन सरकारले यस्तो कार्यक्रम चलाएको हो। नजिकै रहेको वडा कार्यालयमा स्वास्थ्य जाँचदेखि रगतका नमुना सङ्कलन भइरहेको छ। सिकल सेलको नयाँ पुस्तामा हुने सङ्क्रमण रोक्न सरकारले चलाएको अभियान अन्तर्गत बारबर्दिया क्षेत्रमा यस्तो चहल पहल देखिएको हो। यस्तो रोगको सङ्क्रमण थारू जातिमा मात्रै हुने गरेको पाइन्छ। वर्षिनी धेरैको ज्यान लिने सिकल सेल स्क्रिनिङ जाँचसँगै उनीहरूमा एउटा भरोसा पलाएको छ। भावी सन्ततिलाई यो रगत खाने रोग सिकल सेलबाट बचाउन सकिन्छ कि गाउँभरका थारूहरू 2 सातादेखि सबै काम छाडेर रगत जाँचका लागि लाम लागेका छन्। दीपक दाहालले नागरिकमा खबर लेख्नु भएको छ। यता टिकापुर नगरपालिकाभित्र थारू समुदायको बसोबास रहेको क्षेत्रमा सिकल सेल एनिमिया डरलाग्दो रूपमा देखा परेको छ। हालै रगत जाँच गरिएका 391 59 सिकल सेल एनिमिया देखा परेको छ। नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा वातावरण परिवर्तनले पारेको प्रभाव,
जनसङ्ख्या जसरी बढेको छ त्यसरी नै तपाईँको पृथ्वीको तापक्रम बढेकै छ। क्रमिक रूपमा कार्बन उत्सर्जनहरू धेरै भएको छ पहिलाको तुलनात्मकमा, त्यही अनुसार तपाईँको यो वातावरणीय असरहरू पनि देखा परिएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी, नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363899।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंचर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081524034 र 98582834।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
पछिल्लो समय वातावरण परिवर्तन हुँदै गए पनि सम्बन्धित सरोकारवाला निकायले खासै चासो दिएको पाइँदैन। वातावरणका लागि बन्ने विभिन्न योजना पनि कार्यान्वयन नभएको अवस्था छ। नेपालगञ्ज उपमहानगरपालिकाले एक घर एक रुखको नीति ल्याए पनि त्यो लागू भएको छैन। घर बनाउने बेलामा नक्सा पास गराउँदा बिरुवा भएको देखाउनुपर्ने भए पनि नयाँ घरमा बिरुवा रोपेको पाइँदैन। वातावरण संरक्षणका विषयमा सम्बन्धित निकाय नै मौन जस्तै देखिएको छ। वातावरण परिवर्तनले पार्ने प्रभाव तथा यसको असर र पहलका विषयमा कुराकानी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी,
वर्षे पछि बढिरहेको छ तापक्रमहरू, अब यहाँ सहरीकरण बढिरहेको छ, त्यो हिसाबले तपाईँको अब वातावरण प्रभाव हुने माटोमा हुनसक्छ, पानीमा हुनसक्छ, भाइमा हुनसक्छ, विभिन्न माध्यमबाट चाहिँ यसको असर देखिएको छ। जस्तै तपाईँको तापक्रम बढेको कारणले गर्दा अहिले नेपालगञ्जमा पनि अहिले आजभन्दा 5-10 वर्ष अगाडि जुन जति डेप्थमा त्यो ट्युबवेलको पानी आउँछ त्यसको सतह घट्दै गएको छ र यो चाहिँ जलवायुको कारणले नै यसको असर देखिएको छ। र अर्को चाहिँ यो हाम्रो चुरी रेन्जमा चाहिँ तपाईँको दोहन, ढुङ्गा गिटी बालुले गर्दा दोहन बढेको छ र यो चाहिँ हाम्रो तराई बेल्टमा चाहिँ पानीको रिचार्ज हुने भनेको यो चुरी रेन्जमा हो र त्यहाँ दोहन भएको कारणले चाहिँ जुन अन्डरग्राउन्ड पानी रिचार्ज हुनुपर्ने त्यो भएको छैन।
पछिल्लो समय वातावरण कुन रूपमा परिवर्तन हुँदै गइराखेको छ?
अहिले जसरी अब विश्व
विश्वको जनसङ्ख्या जसरी बढेको छ त्यसरी नै तपाईँको पृथ्वीको तापक्रम बढेकै छ। क्रमिक रूपमा कार्बन उत्सर्जनहरू धेरै भएको छ पहिलाको तुलनात्मकमा। त्यही अनुसार तपाईँको यो वातावरणीय असरहरू पनि देखा परिएको छ। तपाईँको खाद्यमा खाद्य उत्पादनदेखि लिएर चराचुरुङ्गीदेखि लिएर जल जीवहरूदेखि लिएर पशुपन्छीदेखि मानिसहरूमा पशुहरूमा यो यसको प्रभाव देखिएकै छ।
यदि यो जुन रूपमा वातावरण परिवर्तन हुँदै गइराखेको छ त्यो वातावरण सन्तुलन हुन सकेन भने कस्तो खतरा निम्तिन सक्छ?
अब यस्तो अब के जन्मिचि विकाससँगै तपाईँको वातावरणीय पक्षलाई पनि हामीले चाहिँ महसुस गरेर चाहिँ यसलाई महत्त्व साथ अगाडि कुनै पनि काम गर्दा या कुनै परियोजना गर्दा चाहिँ यसलाई चाहिँ महसुस गरेरै हामीले चाहिँ काम अगाडि बढाउनुपर्छ र वातावरणीय पक्षलाई एकदमै मध्यनजर गरेर चाहिँ हामीले विकासको कामहरू लानुपर्छ। किनभने चाहिँ विकास मात्रै भयो र भएका बोट बिरुवा या रुखहरू कटान हुँदै जाने र हामीले नयाँ रुखहरू या भएका बगैँचाहरू विनाश भयो भने चाहिँ त्यसलाई चाहिँ असर पछिको पिँढीहरूलाई चाहिँ देखा पर्छ। के उदाहरणको रूपमा जस्तो काठमाडौँमा तपाईँको आजभन्दा 15-20 वर्ष अगाडि तपाईँको त्यहाँ गर्मी भन्ने हुन्थेन, तपाईँको खासै त्यो महसुसै हुन्थेन तपाईँको, र त्यहाँ तपाईँको चक्रपथ वरिपरि डाँडा काँडा सबै तपाईँको हरियाली थियो, त्यो अनुसार तपाईँको चिसो हुन्थ्यो। अहिले हेर्नुहोस् सहरीकरण बढे अनुसार तपाईँको रुख बोट बिरुवाहरू काटिँदै गएका छन्, त्यहाँ तपाईँको औद्योगिकरण पनि र तपाईँको सवारी साधन बढे कारण कार्बन उत्सर्जन धेरै भएको छ र त्यो हिसाबले तपाईँको तापक्रम बढ्दै गएको छ र त्यो महसुस काठमाडौँ पनि भएको छ र यहाँ पनि अब केही असरहरू यहाँ पनि देखिएको छ र हामीले चाहिँ विकासको काम सँगसँगै हामीले चाहिँ वातावरणीय पक्षलाई महत्त्वपूर्ण हेरेर त्यसलाई चाहिँ अगाडि बढाउनुपर्छ। किनभने चाहिँ यो वातावरणीय असर भनेको तत्काल देखिने र पछिको देखिने भयो भने धेरै फरक पर्छ तपाईँको
वातावरण संरक्षणको लागि। नेपालगञ्ज उपमहानगरपालिकाले के पहल गरिराखेको छ अहिले?
अहिले जस्तो अब हामीले चाहिँ जस्तो नक्सा पास गर्दा तपाईँको प्रत्येक घरमा चाहिँ रुख रोप्नु पर्ने हुन्छ र एक घर एक चर्पी जस्तो तपाईँको नीतिहरू लिएको छ। त्यसरी नै
एक घर एक रुख चाहिँ नीति ल्याउनु भएको छ कि
ल्याएकै छ त्यो त एकदमै
के छ तर रुख त रोपेको देखिने।
अब के छ भनेपछि अब भएको जो जसको एरिया चाहिँ उनीहरूलाई चाहिँ रुख रोपेरै मात्रै फोटो खिचेर मात्रै त्यो नक्सा पास गर्ने गरेको छ र जसको के अरे ठाउँ हुँदैन लगाउने हुन उनीहरूलाई चाहिँ गमला भए पनि राख्ने भन्ने हिसाबले त्यसरी नीति लिएको छ।
अब अन्त्यमा यो वातावरण सन्तुलित बनाउनको लागि कसरी संरक्षण गर्दै लैजानुपर्छ?
हामीले विकासको काम गर्दा चाहिँ वातावरणीय पक्षलाई चाहिँ महत्त्वपूर्ण साथ लिएर अगाडि बढाउनुपर्छ। यो चाहिँ नीतिगतदेखि लिएर यो चाहिँ प्रत्येक नगरवासी या त बासिन्दाहरू या त त्यहाँको वडाका जनपदीहरूले पनि महत्त्व साथ लिनुपर्छ पक्कै नि। हामीले चाहिँ वातावरणीय पक्षलाई चाहिँ महत्त्व साथ महसुस गर्न सक्नुपर्छ। जस्तो अहिले यहाँ तपाईँको क्रमिक रूपमा अब प्रदूषण बढेको छ, एकदम धुवा धुलो बढेछ भन्ने हिसाबले जुन एउटा आवाज आएको छ यो क्रमिक रूपमा राम्रो कुरो हो र यो चाहिँ हामीले कसरी समाधान गर्नुपर्छ भने त्यो पनि अर्को पक्ष पनि चुनौती छ। अब के छ भने चाहिँ कल कारखाना नै हुनुहुन्न भन्ने त छैन, तपाईँको कल कारखानाहरू पनि हुनुपर्छ। यो चाहिँ एउटा चाहिँ आर्थिक विकासको हिसाबले महत्त्वपूर्ण हुन्छ र के छ भने कल कारखानाहरू पनि एउटा के अरे मापदण्ड रहेर चाहिँ उनीहरूले चाहिँ त्यो धुलोहरू चाहिँ उनीहरूले चाहिँ उत्सर्जन गर्न पाउनुपर्छ, त्यो गर्नुपर्छ उनीहरूले। त्यसलाई मध्यनजर गरेर चाहिँ हामीले सन्तुलित आर्थिक यो विकासको कामहरू चाहिँ वातावरणीय पक्षलाई महत्त्वपूर्ण साथ लिएर अगाडि बढायो भने चाहिँ पक्कै नै यो उपमहानगरपालिकाको नगरवासीहरूदेखि लिएर यहाँ बस्ने सम्पूर्ण बासिन्दाहरूलाई चाहिँ फलदायक हुन्छ र राम्रो हुनेछ।
नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश ऋषी र शम्भु थारू। अब अर्को सन्दर्भ, प्रदेश नम्बर 5 को सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हिजो सर्वसम्मतिले पारित भएको छ। सभामुख पूर्णबहादुर घरतीले प्रदेश सभा समक्ष निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतिले पारित भएको हो। त्यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश नम्बर 5 को सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नु भएको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
कर्णाली प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो सर्वसम्मतिले पारित भएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रममाथि 3 दिनसम्म छलफल भएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको बैठकमा उठेका प्रश्नहरूको जवाब समेत दिनुभएको थियो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 13 उदयपुरमा बालबालिकाहरूको आकस्मिक उद्धार तथा राहतका लागि बाल राहत कोषको स्थापना गरिएको छ। वडाभित्रका जोखिम तथा हिंसामा पर्न सक्ने बालबालिकाहरूको संरक्षण तथा बाल अधिकारको प्रबन्धनका लागि बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत बाल राहत कोषको स्थापना गरिएको हो। समय अधिकार दैनिकमा खबर छ।
पहिलो पटक बाँकी आइडल गरिने भएको छ। आयोजकले यही वैशाख 2 गतेदेखि 9 गते पश्चिम नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको टेलिभिजन रियालिटी सो बाँके डान्स आइडल एकल नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको हो। हिजो पत्रकार सम्मेलन गरी आयोजकका तर्फबाट दीपक श्रेष्ठले बाँकेमा भएका सबै कलाकारलाई माथि खुल्ला डान्स आइडल आयोजना गर्न लागेको बताउनुभयो। प्रतियोगितामा प्रथम हुनेलाई नगद 1,00,000 रुपियाँ र म्युजिक भिडियो, द्वितीय हुनेलाई 50,000 साथमा म्युजिक भिडियो, तृतीयलाई 25,000 साथमा म्युजिक भिडियो पुरस्कारका रूपमा उपलब्ध हुने बताइएको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्ज सदरलाइन सडक निर्माणको कार्य सुस्तप्रति व्यापारी आक्रोशित।
नगर पालकों को ध्यान देना पड़ा, जल्दी से जल्दी कराना पड़ा। इससे हम लोग को व्यापार में भी नुकसान हो रहा है, कस्टमर आ नहीं रहे हैं, बाटो खराब हो गया, ना रिक्शा आता है ना गाड़ी आता है, यहाँ पे परेशानी हो रहा है।
लगायत का सामग्री बाकी नहीं छन्, अहिलेलाई फेरी व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको सदरलाइन सडक निर्माणको कार्य सुस्त गतिमा भइरहेको छ। महिनौदेखि निर्माण कार्यले तीव्रता नपाउँदा सडक अन्तर्गतका व्यापारीहरूको व्यापार नै चौपट भएको गुनासो गर्दछन्। निर्माण कार्य लथालिङ्ग भएपछि उपभोक्तालाई आवत जावत गर्न समेत समस्या छ। सडक अतिक्रमण हटे पनि समयमा निर्माण कार्य नहुँदा यसप्रति सरकारवाला निकायले चासो लिनुपर्ने स्थानीयको माग छ। यसैबीच सडक निर्माण नहुँदा कस्तो प्रभाव परेको छ भनेर साथी रजनी योगीले स्थानीय व्यापारीहरूलाई सोध्नु भएको छ। सुनौ आजको नागरिक आवाज।
मेरो नाम बिना कार्की। अब यो नेपालगञ्जको मेन बजार भनेको सदरलाइन हो है। अब यसलाई छिटो छरितो बनाउनको लागि अब मेन पावरहरू बढाउनु पर्यो होइन। अब विदेशहरूमा मेन बजारमा त रातोरात मान्छेहरू लगाएर अब सडकहरू बनाउँछ नि त, त्यही अनुसार अब राति राति भए पनि मान्छेहरू लगाएर बनाउनु लाउनु पर्यो। मेन बजार भनेकै यही हो होइन। अब यहाँ हामी व्यापारीहरूलाई यति समस्या परिरहेछ कि दिनमा 1 किलो धुलो त पक्कै खाइन्छ होला। कस्टमर आउन पनि गाह्रो हुन्छ, नाला बनिरहेछ, यहाँ सिँढी लगाइरहेछ, सिँढीबाट चढ्दा त कतिजना लड्छन् होइन।
जगदीश प्रसाद
अनुराग गुप्ता अब त्यही ठेकेदारबाट भन्नु पर्यो छिटो गराइदिनु पर्यो भइहाल्छ गइराखे त उनले आफ्नो गरिबमा भरि गइराखे छन् अहिले मजुरहरूको समस्या छ कटनी वटनीमा गए होला बिचरा केही न केही त कम छ अहिले व्यापार अहिले लगन पनि कम भएछ अलिअलि त पर्छ अब विकास गर्नको लागि केही न केही त हामीले साल पर्छ
बब्ली लखे नगरपालिकाको ध्यान दिन पडा जल्दी से जल्दी कराना पडा इससे हम लोग को व्यापार में भी नुकसान हो रहा है कस्टमर आ नहीं रहे हैं बाटो खराब हो गया न रिक्शा आता है न गाड़ी आ रहा है यहाँ पे परेशानी हो रहा है बरखा में तो और ज्यादा परेशानी हो जाएगा जल्दी इसका काम जल्दी खत्म करना पड़ा है इधर भी नाला आधा बना है आधा नहीं बना है काम भी लापरवाही से हो रहा है स्टार्टिंग में तो काम बड़ा अच्छा हुआ तो दो तीन दिन तो काम बहुत अच्छे से हुआ था उसके बाद काम बहुत स्लो स्लो हो रहा है यहाँ पे काम जल्दी जल्दी करना पड़ा भी जल्दी बाटो भी तैयार रास्ता भी जल्दी बन जाए जल्दी कस्टमर भी चलने लगे
नीरज टंडन अब ये तो जबरदस्ती गर्नु पर्छ अब प्रशासनले गर्नु पर्छ मान्छेले आफ्नो इच्छाले त भत्काई राखेको छैन न भत्केसम्म त्यो बन्दैन त्यो प्रशासनले लाठी चलाउनु पर्छ यिनीहरूमा बिल्कुल खत्तम छ व्यापार
मोतीलाल साहु अब छिटो छरितो सम्पन्न गर्नको लागि घरपेटीहरूलाई र बनाउने निकायहरूलाई एक ठाउँमा बसेर छिटो भन्दा छिटो यसलाई बनाउनु पर्यो व्यापारमा बाधा भइरहेछ मान्छेलाई आवाजमा धेरै अप्ठ्यारो भइरहेछ होइन व्यापारमा त बाधा भइरहेछ व्यापार हुन्न नि कस्टमर बाटो राम्रो नभएर मान्छे आवाजात नभएर त व्यापार त घाटा भइहाल्छ व्यापार कम भइरहेछ कस्टमर छैन मान्छे छैन आवाजात छैन त्यसले गर्दा अप्ठ्यारो त भइरहेछ
नेपालगञ्जको न्युरोडमा सामुदायिक प्रयासबाटै शक्तिपीठ स्थापना गरिएको छ श्यामकुमार शर्माको अगुवाईमा महादेवका 64 ज्योतिलिङ्ग मध्ये नर्वदेवश्वर महादेवको शक्तिपीठ स्थापना गरिएको हो दैनिक नेपालगञ्जमा खबर छ
दुई वर्ष अघि वैशाख 11 गते बिहानबाट सम्पर्कविहीन श्रीमानको अझै अत्तोपत्तो छैन भूकम्पका दिन हराएका श्रीमान भूपेन्द्र भूषाल फर्किने आशमा बर्दिया मधुबन नगरपालिका छ कि 33 वर्षीय भविष्यराको दुई वर्ष बितिसक्यो अवस्था नखुल्दा पीडा बल्झिरहेको छ तिब्बतको खासास्थित रमितेमा सरकारी भवन रङ्गाउने काम गर्नुहुन्थ्यो भूकम्पपछि केही थाहा छैन भूपेन्द्रका बुवा खगेन्द्र छोरा जिउँदै मृत्यु कस्तो अवस्थामा रहेका छन् जानकारी राज्यले दिनुपर्ने माग गर्नुहुन्छ कान्तिपुरमा खबर छ
आशीर्वाद पेन्ट्स नेपालगञ्ज कपको उपाधि दङ्गाली गोर्खासले जितेको छ हिजो भएको फाइनल खेलमा पप्पू कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढङ्गले 8 विकेटको विशाल अन्तरले पराजित गर्दै दङ्गाली गोर्खासले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो उपाधिसँगै दङ्गाली गोर्खासले ₹1,11,000 रुपियाँ र ट्रफी प्राप्त गर्यो भने रोल्पा गोरिल्लाजले उपविजेता बन्दै ₹60,000 प्राप्त गर्यो प्रतियोगिताकै उत्कृष्ट खेलाडी लुम्बिनी एथलिट्सका बसिर अहमद घोषित हुनुभयो भने उत्कृष्ट ब्याट्सम्यान पप्पू कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआइसी एसिया दङ्गाली गोर्खासका साहिद अन्सारी घोषित हुनुभयो
बाँकेमा गाँजा खेती मौलाएको पाइएको छ सूचना पाएको प्रहरीले हिजो मात्रै बाँकेको बैजनाथ 8 विभिन्न ठाउँमा रहेको गाँजा खेती नष्ट गरेको हो गहुँ खेतीको बीचमा गाँजा मौलाएको पाइएपछि त्यसविरुद्ध प्रहरी परिचालन गरिएको हो बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो दैनिक नेपालगञ्जमा खबर छ
चिकित्सकहरूको सिफारिसका आधारमा मात्र बिक्री गर्न मिल्ने लागु तथा मनोद्दीपक औषधिहरूको व्यवस्थित अभिलेख राखिँदैछ यसअघि मेडिकलले प्रेस्क्रिप्सन बिना पनि यस्ता औषधि बिक्री गर्दै आएको थियो यो बाँकेको खबर हो नागरिक पश्चिमेलीमा प्रकाशित छ
कर्णाली प्रदेश सरकारले नयाँ वर्ष 2075 पहिलो दिन मुगुको रारातालमा भव्य कार्यक्रम आयोजना गर्यो तामझामसहित आयोजना गरिएको कर्णाली रारा पर्यटन वर्ष घोषणा कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्यो तालचारा सदरमुकाम गमगढीका होटल भरिभराव भए केही टेन्टमा त कोही नजिकका गाउँमा समेत बास बसे टेन्टमा बसेकाहरू चिसोले रातभर पिरोलिए कतिले त टेन्ट पनि पाएनन् बास नपाउने र भोकभोकै बस्नेको पीडा कमी थिएन मिलन विमल खतिवडा र राजबहादुर शाहीले कान्तिपुरमा खबर लेख्नु भएको छ
बाँकेको बैजनाथ गाउँपालिकामा विश्व औलो दिवस 2018 अवसरमा सरोकारवाला निकायसँग हिजो अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको खबर मिसन टुडेमा प्रकाशित छ
अवैध रूपमा बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलन गर्न यार्सा गुम्बा डोल्पाको पाटन पुगेका 7 पक्राउ परेका छन् उनीहरूलाई से फोक्सेन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट तुइजुम र निकुञ्जका कर्मचारी सहितको टोलीले निकुञ्जको मुख्य क्षेत्रका कागमारा हिमालबाट राति 12 बजे पक्राउ गरेको अन्नपूर्ण पोस्टमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेका स्थानीय तहले शैक्षिक सुधारका लागि रणनीति बनाउँदै बालबालिका विद्यालय नपठाए, अभिभावकलाई कारवाही गरिने।
बाँकेमा बाढीबाट हुने क्षति कम गर्न न्यूनीकरण योजना बनाइँदै खाद्य सुरक्षाका लागि स्थानीय कानूनको आवश्यकता रहेको नेपालगञ्जमा जोड।
बर्दियाका थारू बस्तीमा घरमै पुगेर सिकल सेल परीक्षण गरिँदै बर्दियाको दक्षिण भारततर्फको दर्जनौ सीमा स्तम्भ बेपत्ता।
र नेपालगञ्ज क्रिकेट कपको उपाधि दङ्गाली गोर्खाजले हात पार्यो, जाजरकोटमा 18 विद्यालय मर्ज। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज वैशाख 13 गते बिहिबार, अप्रिल 26 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
यो तरङ्ग रेडियो कृष्णसारको हो। स्टुडियो टाइम।
अहिले बिहानको 7 बज्यो।
ओहो, सुब्बा साहब नमस्कार। 8 बजे नै कार्यालयतिर जाँदै हुनुहुन्छ त।
ए हरिजी नमस्कार। समयमै कार्यालय पुग्नु त कर्मचारीको जिम्मेवारी नै हो नि। उसै पनि टाढा टाढाबाट सेवाग्राहीहरू आइरहेका हुन्छन्। समयमै कार्यालय गइदियो भने कम्तीमा उनीहरू टन्टलापुर घाममा लामो समय त कुर्नु पर्दैन नि।
सबै कर्मचारीले यसै गरी सोचिदिए त गजब हुन्थ्यो नि है।
परिवर्तन बिस्तारै हुन्छ हरिजी। अहिले लागे है त हरिजी, फेरि कुरा गरौला नि।
बिहानै कोसँग गफिँदै हुनुहुन्थ्यो नि काका?
सिडियो कार्यालयका सुब्बा साहबसँग। हेर्नुहोस् न मास्टर बाबु, यिनको मेहनत अनि काम गर्ने तरिका, सेवाग्राहीले दुःख नपाओस् भनेर मेहनत गर्ने कर्मचारी पनि हुँदा रहेछन् बाबै।
हो नि काका, सबैलाई एकै तराजुमा राखेर कहाँ दाँच्न मिल्छ र।